بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، والصلاة والسلام على سيد الأنبياء والمرسلين، سيدنا ونبينا وحبيبنا وشفيعنا محمد وآله وأصحابه أجمعين. أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. لا تتمنوا ما فضل الله به بعضكم على بعض. وقال النبي صلى الله تعالى عليه وسلم: إن الحسد يأكل الحسنات كما تأكل النار الحطب أو الحشب. وقال النبي صلى الله تعالى عليه وسلم: لا تحاسدوا ولا تباغزوا ولا تدابروا وكونوا عباد الله إخوانا. وقال النبي صلى الله تعالى عليه وسلم: قد دب إليكم داء الأمم قبلكم الحسد والبغضاء، البغضاء هي الحالقة، لا أقول تهلك الشعر ولكن تهلك الدين، أو كما قال عليه الصلاة والسلام. ہمارا جسم جس طرح بیمار ہوتا ہے اور اس کا علاج کیا جاتا ہے، روح کو بھی بیماریاں لگتی ہیں. ہم لوگ جسم کی بیماریوں کو تو بڑی اہمیت دیتے ہوئے اس کے علاج کی طرف توجہ کرتے ہیں، بلکہ اللہ کا کوئی بندہ اگر غریب ہو اور اس کے علاج معالجے کے لیے اس کے پاس مال نہیں ہے تو لوگ باقاعدہ اس کی مدد کرتے ہیں، چندہ کیا جاتا ہے. کسی کو جو ہے وہ کینسر ہو گیا، ایڈس ہو گیا، اور کوئی خطرناک بیماری ہو گئی، لوگ جو ہے اس کے لیے ہمدردی کا جذبہ رکھتے ہیں. اس کے پاس علاج کا پیسہ نہیں ہے تو لوگ پیسہ جا کر کے اس کا علاج کراتے ہیں. حالانکہ اس جسمانی بیماری کا اگر کوئی زیادہ سے زیادہ آخری اثر اور انجام ہو سکتا ہے وہ یہ ہے کہ آدمی کو موت آ جائے گی. موت تو آنے والی ہے، کسی آدمی کو موت سے مفر نہیں، اور وہ جیسا کہ ہمیں بتلایا گیا اپنے مقررہ وقت پر ہی آتی ہے، نہ اس سے پہلے نہ اس کے بعد. لا یستخرون ساعتم ولا یستقدمون، قرآن میں باری تعالیٰ نے فرما دیا. جبکہ یہ روحانی بیماریاں جو ہیں وہ ایسی ہیں کہ وہ آدمی کو آخرت کو برباد کر کے اس کو جہنم میں لے جانے کا ذریعہ اور سبب بنتی ہیں. روحانی بیماریوں میں جیسے کہ ایک آدمی کے اندر کبر ہے، گھمنڈ ہے، تکبر ہے، وہ اپنے آپ کو اپنے دل سے بڑا سمجھتا ہے، دوسرے لوگوں کو حقیر اور معمولی سمجھتا ہے، بڑی خطرناک بیماری. بخاری شریف میں حضرت عبداللہ ابن مسعود رضی اللہ تعالیٰ عنہ کی روایت ہے، فرماتے ہیں کہ نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے ارشاد فرمایا: لا يدخل الجنة من كان في قلبه مثقال ذرة من كبر، کہ جس آدمی کے دل میں ایک ذرہ برابر کبر اور غرور اور تکبر ہو وہ جنت میں داخل نہیں ہوگا. قال رجل یا رسول اللہ ان الرجل يحب ان يكون ثوبه حسنا و ناله حسنا. ایک آدمی نے سوال کیا کہ اللہ کے رسول، آدمی یہ بات پسند کرتا ہے کہ اس کے کپڑے اچھے ہوں، جوتے اچھے ہوں. کوئی اب سوال کرنے والے کا مقصد یہ تھا کہ اچھے کپڑے پہننا، اچھا لباس پہننا، جوتے اچھے پہننا، کیا یہ کبر ہے؟ تو نبی کریم صلی اللہ علیہ وسلم نے جواب میں فرمایا: ان اللہ جمیل یحب الجمال، کہ اللہ تعالیٰ تو بڑے خوبصورت ہیں، جمیل ہیں اور خوبصورتی کو پسند کرتے ہیں. اچھے کپڑے پہننا یہ کوئی کبر نہیں ہے. ہاں، ان اچھے کپڑوں کی وجہ سے کوئی آدمی ان لوگوں کو جن کو یہ میسر نہیں ہے، میں نے اچھے کپڑے پہن لیے، یہ کبر نہیں ہے. لیکن میں یوں سمجھوں میں نے اچھے کپڑے پہننے اور ان کے کپڑے میرے جیسے نہیں ہیں، اس لیے میں بڑا ہوں اور یہ چھوٹا ہے، یہ ہے کبر. یہ خطرناک چیز ہے. چنانچہ حضور صلی اللہ علیہ وسلم نے فرمایا: الکبر غمت الحق و بطر الحق و غمت الناس. یہ تکبر جو ہے وہ حق کا انکار کرنا، آدمی کو اس کی غلطی پر متنبہ کیا جاتا ہے. مولوی صاحب یہ ذرا آپ کی ذرا بھول ہو گئی، جناب سیٹھ صاحب، حضرت بھائی صاحب آپ کا ذرا ہے، जानता है, वो जब सुन रहा है उसका दिल कहता है कि हाँ ये कहता है वो बात सही है, मेरे अंदर ये कमजोरी है, लेकिन बस अपनी बड़ाई ये करने, नहीं नहीं ऐसा नहीं है, वो तावीले करता है। ये हक का इनकार, ये दलील है उसके मुतकब्बिर होने की, और गम तो नास और लोगों को हकीर समझना, एक रूहानी बीमारी है। देखो कितनी खतरनाक बीमारी, कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं कि एक जरा सा तकब्बुर अगर किसी के अंदर होगा वो जन्नत में नहीं, अल्लाह ताला उसको जहन्नम में डालकर जब तक कि उसकी इस बीमारी को जो है जला वला करके दूर नहीं फरमाएंगे, वहाँ तक वो जन्नत में जाने के काबिल नहीं होगा। उसके बरखिलाफ हदीस में आता है, एक मौके पर हजरत जिब्रील अलैहि सलाम ने फरमाया कि मन काल ला इलाहा इल्लल्लाह दखल जन्ना, कि जो आदमी ला इलाहा इल्लल्लाह कहेगा जन्नत में दाखिल हो जाएगा। तो हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने खुद ये सवाल जवाब उनसे वैन जना वैन सरका, कि अगर ये ला इलाहा इल्लल्लाह कहने वाला जिना और चोरी करे तो भी का वैन जना वैन सरका। तो बहरहाल ये रूहानी बीमारियां जो हैं बड़ी खतरनाक हैं, उससे अपने आप को बचाने की ज़रूरत है। एक रूहानी बीमारी उनमें से हसद है। इन बीमारियों का सबसे बड़ा जो है अलमिया और प्रॉब्लम यह है कि जो आदमी इन बीमारियों के अंदर मुब्तला होता है उसको ये पता ही नहीं चलता कि मैं इस बीमारी का शिकार हूँ। लोग उसको बतलाते हैं तो भी वो मानने के लिए तैयार नहीं होता। तो हसद भी एक ऐसी ही बीमारी है। हसद क्या, हसद का मतलब ये है कि आदमी को किसी को अल्लाह ने कोई नेमत दे रखी है, उस साहिब नेमत की उन नेमतों को देख करके इसके दिल में जलन और घुटन पैदा हो और ये सोचे कि ये नेमत उसको क्यों मिल गई, उसके पास से ये नेमत छीन जानी चाहिए। अल्लाह की दी हुई इस नेमत के, किसी को मिली हुई इस नेमत के छीन जाने की तमन्ना करना। अब इसको अगर सोचे आदमी तो ये बहुत बड़ी खतरनाक चीज़ है। क्यों? इसलिए कि गोया अपने इस हसद के ज़रिए से वो यूँ जतलाना चाहता है नऊज़ु बिल्लाह कि अल्लाह ताला ने उसको ये नेमत दी और ठीक नहीं हुआ, है ना, अल्लाह के फैसले पर एतराज। ये तो बड़ी ख़तरनाक चीज़ है, कुफ्र तक पहुँचाने वाली है, इसलिए इससे अपने आप को बचाने की ज़रूरत है। नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम ने तंबीह फरमाई, इन्नल हसदा याकुलुल हसनात कमा ताकुलुन नारुल हतब, के हसद जो है वो नेकियों को इस तरह खाता है जिस तरह आग लकड़ी को, या एक रिवायत में आग जिस तरह घास को खाती है, इस तरह ज़रा सी देर में आग लकड़ी और घास को भस्म करके रख देती है। तो हसद की वजह से आदमी की नेकियाँ क्या हो जाती है, ख़त्म हो जाती है। और नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने ताकीद फरमाई, ला तहासदु वला तबाग़ज़ु वला तदाबरु वकूनु इबादल्लाह इख़वाना, आपस में एक दूसरे के ऊपर हसद मत करो, एक दूसरे के साथ बुग़्ज़ और अदावत और दुश्मनी मत रखो। और जब हसद और बुग़्ज़ अदावत होता है तो उसका नतीजा ये होता है कि दोनों एक दूसरे को पीठ दिखलाते हैं, उसका मुँह उधर है इसका मुँह इधर है, कोई दोनों में से हर एक दूसरे को देखने के लिए राज़ी नहीं। हुजूर फरमाते वला तदाबरु, एक दूसरे को पीठ न दिखलाओ, वकूनु इबादल्लाह इख़वाना, अल्लाह के बंदे भाई भाई बन करके रहो। इस्लाम ने अब ईमान और इस्लाम की वजह से एक भाईचारगी का, उखुवत का जो है रिश्ता हर मुसलमान के दरमियान कायम किया है। इन्नमल मुमिनूना इख्वतुन, कुरान कहता है तो उस उखुवत और भाईचारगी का तकाजा है कि एक मुसलमान अपने मुसलमान भाई के लिए हर तरह की भलाई ही चाहे। ऐसा तो इस्लाम किसी हाल में भी कोई किसी दूसरी शक्ल की इजाज़त नहीं देता, यहाँ तक कि गायबाना तो भाई मौजूद नहीं है और आप उसका तज़किरा करें कि ये तो बड़ा बुरा, वो बुराई उसमें मौजूद है, आप उसकी जिस बुराई का तज़किरा कर रहे हैं उसमें मौजूद है, फिर भी उसकी गैर हाजिरी में उसकी उस बुराई का तज़किरा करने की शरीयत इजाज़त देती है, इसी का नाम ग़ीबत है। जब शरीयत जो बुराई मौजूद है उसका तज़किरा करने की इजाज़त नहीं देती, उसको ग़ीबत से ताबीर किया और ग़ीबत को इतना ख़तरनाक गुनाह करार दिया गया। कुरान कहता है अयुहिब्बु अहदुकुम अन याकुल लहम अखीहि मैतन फकरीहतुमू, के ग़ीबत को तशबीह दी गई इस बात से कि कोई आदमी अपने मुर्दार भाई का गोश्त खाता हो, क्या तुम तो उसको पसंद करोगे। तो गोया इतना बड़ा गुनाह कुरान उसको बतलाता है, हालांकि उसमें जो बात कही गई है वो मौजूद है लेकिन उसकी गैर हाजिरी में उसको वो बात पसंद, شریعت اس کی اجازت دیتی نہیں ہے. تو اسی طرح جو ہے کسی بھائی کو جو نعمت ملی, اللہ تعالیٰ نعمتوں کا مالک ہے, اس کے خزانے نعمتوں سے بھرے ہوئے ہیں, اس نے اپنی حکمت سے اپنی مصلحتوں سے جس کو جو دینا چاہا دیا. ایسا کسی کو نہیں دیا, نعوذ باللہ, اس لیے نہیں کہ اس کو دینے کی وجہ سے اللہ کے خزانے میں کوئی کمی آ جاتی, بلکہ اللہ کی حکمتیں ہیں. باپ کے بعد شیخ سعدی رحمۃ اللہ علیہ فرماتے ہیں, پدر را اصل بسیارس لیکن پسر گرمی دارس. باپ کے پاس شہد تو بہت ہے لیکن بیٹے کے مزاج میں گرمی ہے, باپ بیٹے کو شہد کھانے کے لیے نہیں, بیٹا نقصان کرے گا. تو یہ جو روک رہا ہے وہ اس لیے نہیں کہ شہد میں کچھ کمی آ جائے گی, بس اس لیے کہ اس کے لیے اللہ تعالیٰ بہت سو کو یہ چیزیں نہیں دیتا, دولت نہیں دی. جیسے اردو میں کہاوت ہے, گنجے کو ناخون, گنجے کو ناخون مل جائے تو وہ کھجلا کر کے اپنے سر کو زخمی کر لے گا. تو حقیقت تو یہ ہے کہ بہت سی نعمتیں اللہ جو نہیں دیتے, اس میں جس کو نہیں دی گئی ہے اسی کی مصلحت ہوتی ہے. بہرحال اللہ کی ان نعمتوں کو دیکھ کر اس کے متعلق دل میں جذبہ رکھنا اس کو بہت خطرناک اور سخت گناہ. سب سے پہلا حسد شیطان نے کیا. اللہ تبارک تعالیٰ نے حضرت آدم علیہ نبینا علیہ السلام کو پیدا فرمانے کے بعد فرشتوں کو ان کے سامنے سجدہ کرنے کا حکم دیا, اس میں شیطان بھی تھا اس وقت, ابلیس بھی. اس نے یہ کہہ کر آرائی لگی اختیار کر لی کہ میں تو ان سے بڑھ کر ہوں, میں ان کو کیسے سجدہ کروں گا. گویا یہی حسد اس بات کا یہ ہوا, اس کو یہ اس پر یہ آیا کہ ان کو ان کا مرتبہ مجھ سے کیوں بڑھ گیا. تو بہرحال حضور صلی اللہ علیہ وسلم فرماتے ہیں کہ لا تحاسدوا, آپس میں حسد مت کرو, آپس میں ایک دوسرے کے ساتھ بغض نہ رکھو, ایک دوسرے کو پیٹھ نہ دکھلاؤ, بھائی بھائی بن کر کے رہو. بلکہ حضور فرماتے ہیں قد دب الیکم داء الامم قبلکم, تم سے اگلی امتوں میں جو بیماریاں تھیں وہ دھیرے دھیرے تمہارے اندر بھی سرایت کرتی جا رہی ہیں. الحسد والبغضاء, حسد اور آپس کی دشمناوٹ. آگے فرماتے ہیں البغضاء ہی الحالقہ, یہ آپس کی دشمناوٹ جو ہے نا وہ مونڈنے والی ہے. کائے کو مونڈتی ہے؟ حضور فرماتا ہے میں یہ نہیں کہتا کہ بالوں کو مونڈ دیتی ہے, دین کو مونڈ جاتی ہے. آج ہمارا معاشرہ ان ساری بیماریوں سے بھرا پڑا ہے اور اسی کے نتیجے میں ہر ایک دوسرے کے در پہ آزار ہے. ضرورت ہے کہ اپنی ان بیماریوں کا جائزہ لے کر اپنے آپ کو اس سے دور رکھنے اور پاک صاف کرنے کا اہتمام کیا جائے. اور یہ جو ہے گھر بیٹھے نہیں ہوگا, اللہ کے وہ بندے جو ان بیماریوں سے پاک صاف ہیں ان کے پاس جانے سے ہی اس میں کمی آ سکتی ہے. بہرحال نہ یہ اپنے آپ کو ان بیماریوں سے دور رکھنے کے لیے تدبیریں اختیار کی جائیں اور اپنے دین کی حفاظت کی جائے. اللہ تعالی ہم سب کو اس کی توفیق عطا فرمائے. دعا کر لیجیے. سبحانک اللہم وبحمدک وتبارک اسمک وتعالی جدک ولا الہ غیرک, اللهم صل وسلم وبارك على سيدنا ومولانا محمد وعلى آل سيدنا ومولانا محمد كما تحب وترضى بعدد ما تحب وترضى. اے اللہ تو ہمارے گناہوں کو معاف فرما, ہماری خطاؤں سے درگزر فرما, تیری مرضیات پر تو ہم کو زیادہ سے زیادہ چلا کر تیری نامرضیات سے ہماری پوری پوری حفاظت فرما. نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کے طریقوں اور سنتوں کو اپنی زندگی کے ہر شعبے میں جاری کرنے اور اپنانے کی تو ہمیں توفیق و سعادت عطا فرما. اے اللہ ہمارے بیماروں کو صحت کاملہ عاجلہ مستمرہ عطا فرما, مقروضوں کے قرضوں کی ادائیگی کی شکلیں پیدا فرما, پریشان حالوں کی پریشانیوں کو دور فرما, حاجت مندوں کی حاجتیں پوری فرما, قید و بند میں محبوسوں کو رہائی نصیب فرما, مقدمات میں ماخوذوں کو بری فرما. جو جس مصیبت میں گرفتار ہے اے اللہ تو اس کو اس سے نجات عطا فرما. حضور پاک صلی اللہ علیہ وسلم کا امتی جہاں کہیں بھی ہو اے اللہ اس کے ایمان و اسلام کی, جان و مال کی, عزت و آبرو کی, اہل و عیال کی, تجارت و زراعت و کاروبار کی, ہر چیز کی پوری پوری حفاظت فرما. اللہ تیرے حبیب پاک صلی اللہ علیہ وسلم نے جتنی خیر اور بھلائی تجھ سے مانگی ہمیں اور پوری امت کو عطا فرما, اور جن شرور و برائیوں سے پناہ چاہی اس سے ہماری اور پوری امت کی حفاظت فرما. اللہ اس مجلس میں شریک तेरे तमाम बंदों और बंदियों की जायज़ और नेक मुरादें पूरी फरमा, जो मांगा वो भी अता फरमा और जो मांगने से रह गया वो भी अता फरमा। आज तक तुझसे मांग कर कभी महरूम नहीं हुए, अब भी अल्लाह हमें महरूम न फरमा। रब्बना तकब्बल मिन्ना इन्नका अंतस समीउल अलीम, वतुब अलैना इन्नका अंतत तव्वाबुर रहीम। सल्लल्लाहु तआला अला खैर खल्क़िही सैयदना व मौलाना मुहम्मदिन व आलिही व असहाबी अजमईन।